سیرت النبی کے مدنی دور میں سے آج ہم احد کے بعد کی فوجی مہمات اور حالات کو دیکھیں گے کہ غزوہ احد کا مسلمانوں کی ساکھ پر کیا اثر ہوا۔ پیچھے ہم دیکھ چکے کہ احد کی جنگ نہ تو سراسر ناکامی تھی اور نہ سراسر کامیابی تھی، لیکن ایک چیز ہوئی اور وہ کیا کہ غزوہ بدر کی شہرت اور مسلمانوں کا جو اس میں ایک روب تاری ہوا تھا اس پر تو اثر پڑا۔ کچھ مسلمانوں کی آپس کی تھوڑی سی مس انڈرسٹینڈنگ کی وجہ سے آپس کے معاملات تھوڑے بگڑے، اور جو ہی یاد رکھیے کہ ساتھیوں کے ایک دوسرے کے لیے دل میں خیالات بگڑتے ہیں تو اس کے ساتھ ہی دشمنوں کے دلوں سے روب چلے جاتا ہے، پھر مخالفین کے دلوں سے مسلمانوں کی حیبت جاتی ہے۔ نتیجہ کیا ہوا کہ مسلمانوں کو اندرونی اور بیرونی بہت ساری مشکلات کا سامنا کرنا پڑا۔ مدینہ پر ہر جانب سے خطرے تھے، اندر یہود تھے، کناروں پہ بدو تھے، اور بیچ میں منافق جو آستینوں کے سانپ بن کر مسلمانوں کے لیے بہت زیادہ حالات کو مشکل کر رہے تھے۔ ہر ممکن کوشش تھی کہ جس سے مسلمانوں کو تکلیف دی جائے، بلکہ یہ توقع تک انہوں نے باندھ لی تھی کہ وہ مسلمانوں کو ختم بھی کر سکتے ہیں، ان کو جڑ سے اکھاڑ دیں گے۔ غزوہ احد کو بھی 2 مہینے بھی نہیں گزرے تھے کہ بنو اسد نے مدینہ پر چھاپا مارنے کی تیاری کی۔ پھر سفر 4 ہجری میں عزل اور قارہ کے 2 قبائل نے ایک ایسی چال چلی کہ جس میں 10 صحابہ کرام کو جام شہادت نوش کرنا پڑا۔ پھر اسی مہینے میں بنو عامر کے سردار نے دھوکہ دہی کی اور 70 صحابہ کرام کو شہادت سے ہمکنار کرایا۔ یہ حادثہ بیر معاونہ کے نام سے معروف ہے، بیر کنویں کو کہتے ہیں، معاونہ کنویں کا نام تھا۔ اسی طرح بنو نذیر جو یہود کا قبیلہ تھا انہوں نے کھل کر دشمنی کرنی شروع کر دی اور ربیع الاول 4 ہجری میں خود نبی صلی اللہ علیہ وسلم کو شہید کرنے کی کوشش کی۔ اس سے بنو غطفان کی ضرورت اتنی بڑی کہ جمادی الاولی 4 ہجری میں مدینہ پر حملے کا پروگرام بنایا۔ بہت زیادہ تیر انداز قوم تھی۔ یہ حالات کیسے لگ رہے ہیں؟ آج ذرا سی کوئی دھمکی دیتے ہم کہتے ہیں جنگ ہو رہی ہے، جنگ ہونے والی ہے، مسلمانوں پہ بڑا خطرہ، پیچھے ہو جاؤ، چھپاؤ اپنی چیزیں، بدلو اپنے رنگ روپ۔ اللہ کے نبی کی زندگی تو ایسے لگتا ہے کہ چاروں طرف جنگوں کے کانٹے تھے، تار بنے ہوئے تھے، بجلی کے تاروں کے بنے ہوئے، اور اندر آپ تھے، اور ان ساری چیزوں میں جن چیزوں نے اللہ کے نبی کو باندھے رکھا وہ تعلق باللہ تھا۔ مسلمانوں کو کافی زیادہ مشکلات ہوئیں، اللہ کے نبی صلی اللہ علیہ وسلم ایک حکیم انسان تھے، آپ نے دوبارہ وہ اسٹریٹجیز اختیار کیں کہ جس سے یہ سارے خطرے واپس پلٹے اور مسلمانوں کا وہی روب دوسروں پر آیا جو اس سے پہلے تھا۔ کوئی بات نہیں، چلتے چلتے انسان گرتا ہے، لیکن اگر دوبارہ کھڑا ہو کے چلنا شروع کر دے تو کچھ عرصے کے بعد لوگوں کو سب کچھ بھول جاتا ہے۔ یہ ایسی ہے کہ جیسے آپ کا کوئی بچہ کام شروع کرے اور بہت ہی زیادہ اس کو نقصان ہو۔ ایک یہ ہے کہ اس موقع پہ وہ اتنا پیچھے ہٹے کہ اس کا کانفیڈنس ختم ہو جائے، اور دوسرا یہ ہے وہ کہ کوئی بات نہیں، اب جو بھی ہے میں آگے کچھ کر کے دکھاؤں گا۔ کچھ عرصے کے بعد وہی ایک اتنا بڑا سودا کرے کہ جس میں پچھلے سارے نقصان کو چھوڑ کر فائدہ بھی اور ہو جائے تو آپ بھول جائیں گے۔ یاد رکھیے کہ انسان کے مادے میں نسیان ہے، کہتے ہی بھول جانے والی چیز کو انسان ہے، تو پھر انسان بھول جاتے ہیں۔ کبھی بھی اس بات کا غم نہ کریں اگر آپ نے آج کوئی غلط کیا، اگر آپ کی کوئی بدنامی ہو گئی، لوگوں نے آپ کو کچھ کہہ دیا، ذاتی زندگی ہے، اجتماعی ہے، خاندانی زندگی ہے، غم نہ کریں۔ لوگ اتنے زیادہ کمزور ہیں کہ اپنی کہی ہوئی باتوں کو بھی یاد نہیں رکھ پاتے۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے سب سے پہلے جو کام کیا وہ حمر الاسد تک مشرکین کا تعاقب تھا۔ ہم پچھلی نشستوں میں دیکھ چکے کہ اس سے تو مسلمانوں کی عزت بن گئی، لشکر سے ٹکراؤ تو ہوا کوئی نہیں، ابو سفیان کو جرت نہیں ہو سکی دوبارہ آنے کی، لیکن مسلمانوں کی طرف سے پیش قدمی کا اظہار جو تھا یہ حقیقت میں مسلمانوں کی عزت بڑھا گیا۔ پھر اس کے بعد آپ نے کچھ ایسی جنگی کاروائیاں کیں کہ جس سے نہ صرف یہ کہ پچھلی حیثیت بحال ہوئی بلکہ مسلمانوں کی عزت میں اضافہ ہوا۔ اس میں سریہ ابو سلمہ تھا، غزوہ احد کے بعد سب سے پہلے یہ غزوہ ہوا۔ اصل میں مدینہ میں اطلاع ملی تھی کہ خویلد کے 2 بیٹے طلحہ اور سلمہ اپنی قوم اور اپنے اطاعت شعروں کو لے کر بنو اسد کو نبی صلی اللہ علیہ وسلم پر حملے کی دعوت دیتے پھر رہے ہیں۔ اللہ کے نبی نے فوراً 150 تقریباً 150 انصار اور مہاجرین کا ایک دستہ تیار کیا اور ابو سلمہ کو جھنڈا دے کر سپہ سالار بنا کر روانہ کیا۔ ابو سلمہ نے ابو اسد کے حرکت میں آنے سے پہلے ہی ان پر اس قدر اچانک حملہ کیا کہ وہ بھاگ کر ادھر ادھر بکھر گئے۔ مسلمانوں نے ان کے اونٹ اور بکریوں پر قبضہ کیا اور غنیمت لیتے ہوئے صحیح سالم مدینہ واپس آ گئے۔ جنگ بھی نہ ہوئی اور مال مل گیا۔ یہ سریہ محرم 4 ہجری کا چاند نمودار ہونے پر روانہ ہوا تھا۔ واپسی کے بعد حضرت ابو سلمہ کا ایک زخم جن کو احد میں لگا تھا پھوٹ پڑا، اس کی وجہ سے وہ جلد ہی فوت ہو گئے۔ تو آپ دیکھیے کہ کہیں احد جیسے مارکے ہوتے ہیں جس میں 70 شہید ہو جاتے ہیں، خون بہ جاتا ہے نبی کا بھی، اور کہیں ایسی جھڑپیں بھی ہوتی ہیں کہ جس میں مسلمانوں کو ایک تیر بھی نہیں اٹھانا پڑتا، لیکن اللہ مسلمان کو، بندے کو، اپنے پیارے بندے کو اس کی نیت اور اس کے کام کرنے کے ارادے پہ اجر دے دیتا ہے۔ اسی طرح پھر اسی ماہ میں 4 ہجری میں 5 تاریخ کو یہ خبر ملی کہ خالد بن سفیان حضلی مسلمانوں پر حملہ کرنے کے لیے فوج جمع کر رہا ہے۔ اللہ کے نبی نے ان کے خلاف کارروائی کے لیے عبداللہ بن انیس کو روانہ کیا۔ یہ مدینہ سے تقریباً 18 روز باہر رہ کر 23 محرم کو واپس آئے اور خالد کو نہ صرف یہ کہ قتل کیا بلکہ اس کا سر ساتھ لے کر آئے۔ جب یہ سر اللہ کے نبی کے سامنے پیش کیا گیا تو آپ نے انہیں ایک عصا دیا اور فرمایا، یہ میرے اور تمہارے درمیان قیامت کے روز نشانی رہے گا۔ چنانچہ جب ان کی وفات کا وقت آیا تو انہوں نے وصیت کی کہ یہ عصا بھی ان کے ساتھ کفن میں دفن کر دیا جائے۔ اللہ اکبر! چھوٹی چھوٹی باتیں ہمیں سیرت سے پتہ چلتی ہیں نا۔ کچھ معروف صحابہ کا تو ہم تذکرہ سنتے ہی ہیں، لیکن ڈیٹیل سے سیرت کو پڑھنے کا یہ فائدہ ہو رہا ہے کہ کئی چھپے ہوئے موتی بھی سامنے آتے ہیں۔ اسی طرح پھر رجی کا حادثہ ہوا۔ اسی سال 4 ہجری کے سفر میں نبی صلی اللہ علیہ وسلم کے پاس ادل اور قارہ کے کچھ لوگ آئے، کہنے لگے، جی ہمیں اسلام سیکھنا ہے، بہت شہرت ہو رہی ہے، ہم سیکھنا چاہتے ہیں۔ اب ایک داعی دین جو قم فان زر کا حق بھی ادا کر رہا ہو، اس کے لیے یہ بات تو ایسی ہے جیسے حلوے کی کوئی فرمائش کر دے۔ خوشی خوشی آپ نے اپنے لوگوں میں سے ان کے ساتھ لوگ بھیجے، بعض کہتے ہیں 6 اور بخاری کی روایت میں 10 لوگوں کا آتا ہے، ان کو بھیجا۔ حضرت عاصم بن عمر بن خطاب کے نانا حضرت عاصم کو امیر لشکر بنایا گیا۔ یہ لوگ رابغ اور جدہ کے درمیان قبیلہ خزیل کے رجی نامی ایک چشمے پر پہنچے تو انہی قبیلوں کے ان لوگوں نے قبیلہ خزیل کی ایک شاخ بنو لحیان کو ساتھ ملایا اور 100 تیر انداز ان کے پیچھے لگ گئے اور ان لوگوں کے قدموں کے نشان دیکھتے ہوئے ان کے پاس آ گئے۔ صحابہ کرام ٹیلے پر پناہ گیر ہوئے۔ بنو لحیان نے گھیرا اور کہا کہ تمہارے لیے عہد و پیمان ہے، اگر ہمارے پاس آ جاؤ تو ہم تمہارے کسی شخص کو قتل نہیں کریں گے۔ یہ اس طور کا رواج ہوتا تھا، کسی کو مارنے سے پہلے کہتے تھے کہ اگر تم ہماری بات مان لو یا ہماری پناہ میں آ جاؤ تو ہم تمہیں نہیں ماریں گے۔ دیکھا جائے تو پچھلی جنگیں پھر بھی کچھ تہذیب کے دائرے میں تھیں، آج تو اللہ کی پناہ، مرنے والے کو نہیں پتہ کیوں مر رہا ہوں اور مارنے والے کو نہیں پتہ کہ کیوں مارا جا رہا ہوں۔ حضرت عاصم نے اس کی پیشکش سے انکار کیا، کہ ہم نیچے نہیں آئیں گے، نہیں گیو اپ نہیں کریں گے۔ دیکھیے یہ بہت بڑا خوبصورت نقطہ ہے سمجھنے کا، مسلمان کبھی بھی دبنے والا نہیں ہوگا، جتنا دبے گا فارم کی طرح دبایا جائے گا۔ آج کے مسائل کا 98% حل ہمیں ان باتوں کو سیکھ کر عملی طور پہ لانا ہے۔ جتنا ڈریں گے اتنا ڈرائے جائیں گے، جتنا دبیں گے اتنا دبائے جائیں گے۔ اگر حضرت عاصم ان کی بات سن کر مان جاتے تو پھر وہ ان کے ہاتھ میں ہوتا ہے۔ ایسے جیسے آج کے دور میں مسلمان جب نان مسلموں کی باتیں مان دیں، پھر انہی کی مرضی کی پالیسیز بنتی ہیں، پھر انہی سے ایڈ آتی ہے، پھر انہی کے لوگ چلتے ہیں، قانون ان کا، تو پھر دیکھیں کہ مسلمان بھی نہیں رہتا۔ تو انہوں نے انکار کیا اور جنگ شروع کی۔ تیروں کی بچھاڑ سے 7 افراد شہید ہوئے، صرف 3 لوگ جن میں حضرت حبیب، زید بن دسنا اور ایک اور صحابی تھے، وہ بچے۔ اب دوبارہ بنو لحیان نے پھر وہی کہا کہ آ جاؤ ہماری پناہ میں، ہم تمہیں کچھ نہیں کہیں گے۔ ذرا سوچیے، یہ پتھر کے بنے ہوئے لوگ تھے، کہ ان کو درد نہیں ہوتا تھا، کہ ان کو موت سے ڈر نہیں لگتا تھا؟ لیکن جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں۔ اللہ سبحانہ تعالیٰ سے ملاقات کا یقین موت کو انسان کے لیے خوشگوار بنا دیتا ہے۔ تینوں صحابہ لڑتے رہے، کہا کہ نہیں ہم نہیں آئیں گے۔ کہا کہ ٹھیک ہے دیکھتے ہیں۔ تینوں صحابہ آئے، یعنی اس دفعہ انہوں نے ان کی پیشکش قبول کی، لیکن جو ہی ان کو پکڑا بدعہدی کی اور اپنی کمانوں کی جو نوکیں تھیں وہ ان پر کسی۔ اس پر تیسرے صحابی یہ کہتے ہوئے کہ یہ پہلی بدعہدی ہے، اس کے ساتھ جانے سے انکار کر دیا۔ لیکن قصہ مختصر یہ کہ اس میں ان کو تو قتل کر دیا گیا، حضرت حبیب اور زید کو مکہ لے جا کر بیچ دیا، اور ان دونوں صحابہ نے بدر کے روز اہل مکہ کے سرداروں کو پھر قتل کیا تھا، یعنی اس کا بھی بدلہ لینا چاہتے تھے۔ حضرت حبیب کچھ عرصہ اہل مکہ کی قید میں رہے، پھر مکہ والوں نے جب ان کے قتل کا ارادہ کیا اور انہیں حرم سے باہر تنیم میں لے گئے، حرم کی حد میں نہیں مارتے تھے، یہ بھی دیکھے کہ احترام اتنا کو تھا، جیسے آج ہم ظاہری احترام کرتے ہیں نا مسجدوں کا اور خانہ کعبہ کا، وہ وہاں بھی تھا۔ باہر لائے، سولی پر چڑھانا چاہا تو کہنے لگے مجھے چھوڑ دو، ذرا دو رکعت نماز پڑھ لوں۔ مشرکین نے چھوڑ دیا۔ آپ نے دو رکعت نماز پڑھی، جب سلام پھیر چکے تو کہنے لگے کہ بخدا اگر تم یہ نہ کہتے جو میں کہہ رہا ہوں کہ گھبراہٹ کی وجہ سے کر رہا ہوں تو میں کچھ اور لمبی نماز پڑھتا، لیکن میں یہ نہیں چاہتا تھا کہ تم یہ سوچو کہ میں موت کے ڈر سے نماز لمبی کر رہا ہوں۔ پھر انہوں نے بد دعا کی کہ اللہ تو ان کو گن لے، ان کو ایسے بکھیر کر مارنا کہ ان میں سے کسی کو نہ چھوڑ۔ پھر انہوں نے کہا کہ میں نماز لمبی اس لیے نہیں پڑھتا کہ کہیں تم سوچو کہ موت سے ڈر رہا ہوں۔ اور ایسے موقع پہ انہوں نے بڑے خوبصورت اشعار کہے جن کا ترجمہ کیا تھا کہ لوگ میرے گرد گروہ در گروہ جمع ہو گئے ہیں، اپنے قبائل کو چڑھا لائے ہیں اور سارا مجمع جمع کر لیا ہے، اپنے بیٹوں اور عورتوں کو بھی قریب لے آئے ہیں اور مجھے ایک لمبے تنے کے قریب کر دیا ہے۔ میں اپنی بے وطنی اور بے کسی کا شکوا اور اپنی قتلگاہ کے پاس گروہوں کی جمع کردہ آفات کی فریاد اللہ سے کرتا ہوں۔ سوچیے ایسے وقت میں کیسے دل سے دعا نکلی ہوگی۔ کہتے ہیں عرش والے میرے خلاف دشمنوں کے جو ارادے ہیں اس پر مجھے صبر دے، انہوں نے مجھے بوٹی بوٹی کر دیا ہے اور میری خوراک بری ہو گئی ہے، انہوں نے مجھے کفر کا اختیار دیا ہے حالانکہ موت اس سے کم تر اور آسان ہے، میری آنکھیں آنسو کے بغیر امڑ آئیں، میں مسلمان مارا جاؤں تو مجھے پرواہ نہیں کہ اللہ کی راہ میں کس پہلو پر قتل ہوں گا، یہ تو اللہ کی ذات کے لیے ہے اور وہ چاہے تو بوٹی بوٹی کیے ہوئے اعضا کے جوڑ جوڑ میں برکت دے۔ دونی من کی ٹھوکر سے صحرا و دریا، کہاں چھپے ہوئے یہ لوگ، آج حبیب کیوں نہیں؟ موت سے پیار کرنے والے یہ لوگ تھے، جتنا موت سے ڈریں گے اتنا ہولیں گے، اتنا ڈپریشن ٹینشن، سر میں بھی درد ہے تو ڈر یہ ہے کہ ہائے کہیں برین ہیمریج نہ ہو جائے، ذرا پسلی میں درد ہے تو ڈر یہ ہے کہ کہیں دل کا دورہ نہ ہو، یہ لوگ نہیں ڈرتے تھے۔ اور وہ موت جو اللہ کے راستوں میں آئے، اس سے پیاری موت اور کیا ہوگی؟ ایک ہی غم ہے کہ کچھ کیا نہیں، کیا منہ دکھانا ہے، بس اللہ کی رضا چاہیے۔ موت کے منہ کے آگے کھڑے ہیں، دشمن ان کو مارنے کے لیے تیار ہے، اور ذرا ان کی باتیں تو سنیں۔ آپ کو ان باتوں میں کوئی غم، کوئی خوف، کوئی گھبراہٹ، معافی، پلیز معاف کر دو، ہم تمہاری ہر شرط مانیں گے، تم ہمارے مقدر کے جو فیصلے کرو کر لیں گے، بس ہمیں اپنے ملک میں جگہ دے دو، ایک کونے میں بٹھا دو، ہم پرواہ نہیں کرتے کہ مسلمان بھی ہیں کہ نہیں ہیں۔ آج مسلمان کہاں کہاں نہیں کمپرومائزنگ ہو جاتا، سوچنے کی بات ہے۔ اس کے بعد ابو سفیان نے حضرت حبیب سے کہا، کیا تمہیں یہ بات اچھی لگتی ہے کہ جس جگہ تم کھڑے ہو وہاں محمد ہو صلی اللہ علیہ وسلم اور ہم ان کی گردن مار دیتے اور تم اپنے گھر والوں میں رہتے؟ دیکھیے کہ ان کو ایکسپلائٹ کر رہے ہیں نا۔ کہنے لگے نہیں، واللہ ہی مجھے تو یہ بھی گوارا نہیں کہ میں اپنے اہل و عیال میں رہوں اور اس کے بدلے محمد صلی اللہ علیہ وسلم کو جہاں آپ ہیں وہیں رہتے ہوئے کانٹا چبھ جائے اور وہ آپ کو تکلیف دے۔ انکار کر دیا، کہا میں نہیں برداشت کر سکتا۔ اس کے بعد مشرکوں نے ان کو سولی پر لٹکا دیا، ان کی لاش کی نگرانی کے لیے کچھ لوگوں کو وہاں رکھا، لیکن عمر بن امیہ زمری رات کو تشریف لائے اور جھانسہ دے کر لاش لے گئے اور اس کو دفن کیا۔ ایسا اس لیے کیا کہ اس دور میں مارنے کے بعد مسلح کرتے تھے، بوٹی کر کے ہار بنا کے گلوں میں پہنتے، تو وہ لاش کی بے حرمتی نہیں چاہتے تھے۔ حضرت حبیب کا قاتل عقبہ بن حارث تھا، حضرت حبیب نے اس کے باپ حارث کو جنگ بدر میں قتل کیا تھا۔ بدلہ دیکھیے کہاں تک لیتے تھے، چھوڑتے نہیں تھے بات، دل سے بات نکلتی نہیں تھی ان کے۔ صحیح بخاری میں آتا ہے کہ حضرت حبیب پہلے بزرگ ہیں جنہوں نے قتل کے موقع پر دو رکعت نماز پڑھنے کا طریقہ شروع کیا۔ انہیں قید میں دیکھا گیا کہ وہ انگور کے گچھے کھا رہے تھے، حالانکہ ان دنوں مکہ میں کھجور بھی نہیں ملتی تھی۔ تتنزل علیہم الملائکہ اور واللہ خیر الرازقین، اللہ اپنے راستے میں کٹنے مرنے والوں کو ضائع نہیں کرتا۔ دوسرے صحابی جس واقعے میں گرفتار ہوئے تھے، حضرت زید بن دسنا، انہیں سفیان بن امیہ نے خرید کر اپنے باپ کے بدلے قتل کر دیا۔ ایسے نہیں لگتا کہ ان کی آنکھوں میں خون اترا ہوتا تھا، कोई मर जाता था उसके जब तक कातिल को मार नहीं लेते थे चैन नहीं पड़ता था। कुरैश ने भी इस मकसद के लिए दो आदमी भेजे कि हज़रत आसिम के जिस्म का कोई टुकड़ा लाएं जिससे इनको पहचाना जा सके, क्योंकि उन्होंने जंगे बदर में कुरैश के किसी बड़े आदमी को कत्ल किया था। लेकिन अल्लाह ताला ने इन पर भेड़ों का झुंड भेज दिया, यानी मरने के बाद अल्लाह ईमान वाले की लाश की उसकी मैयत की भी हिफाजत कराता है, और इस तरह से कुरैश फिर इनकी लाश तक नहीं पहुँच सके और कुछ ना ले सके। असल में हज़रत आसिम ने अल्लाह ताला से ये अहद कर रखा था कि कोई मुशरिक इनको छुए ना, ना वो किसी मुशरिक को छुए। जब हज़रत उमर रज़ियल्लाहु अन्हु को इस वाक़े की खबर हुई तो फरमाया करते थे, अल्लाह मोमिन बंदे की हिफाजत इसकी वफात के बाद भी करता जैसे इसकी ज़िंदगी में करता। ये गाजी ये तेरे पुरसरार बंदे जिन्हें बख्शा है तूने ज़ौक़े खुदाई। अल्लाह के साथ मामला सीधा कर लीजिए और अल्लाह से दुआ करते हैं कि अल्लाह हमारे मामले अपने साथ सीधे रख, हमें खोट से पाक कर दे, हमें रिया करियर दिखावे से पाक कर दे, हम हों कुछ और दिखें कुछ इससे पाक कर दे, और हकीकत में अल्लाह हमें वो ही मान दे जो तूने अपने सहाबा कराम को दिया था। इसी तरह फिर बहरे माऊना का वाक़या हुआ। जिस महीने में रजी का वाक़या पेश आया उसी महीने में ये वाक़या भी हुआ और ये उससे बहुत संगीन था। खुलासा क्या है कि अबू बरा आमिर बिन मालिक जो नेज़ों से खेलने वाले के नाम से मारूफ था, मोलाइबुस्सना, मोलाइब कहते हैं खेलने वाला, लाइब खेल को कहते हैं अरबी में, तो मोलाइब खिलाड़ी को कहते हैं प्लेयर को, और सना तीरों को कहते हैं, मसीह नबी में नबी सल्लम के पास आया। आपने उसको इस्लाम की दावत दी, इसने इस्लाम तो कबूल नहीं किया लेकिन दूर भी नहीं था। कहने लगा, अल्लाह के रसूल अगर आप अपने साथियों को दीन की दावत के लिए अहले नजद के पास भेजें तो मुझे उम्मीद है कि वो लोग आपकी दावत कबूल कर लेंगे। आपने फरमाया, नहीं मुझे अहले नजद से ख़तरा है। कहने लगे, नहीं ये मेरी पनाह में होंगे। और ये उस दौर का आम रिवाज था, ऐसे जैसे आज कोई किसी चीज़ को इंश्योर्ड करा ले या सिक्योरिटी मैन को गार्ड मैन को अपने साथ रख ले। पूरी तसल्ली इन्होंने कर दी कि आप मेरी पनाह में होंगे, और बात इतनी बड़ी थी कि वो इस्लाम सीखना चाहते हैं तो अल्लाह के नबी कैसे ना मानते। चुनाचे बुखारी की रिवायत में आता है कि 70 लोग और बास कहते हैं 40। 70 की रिवायत ज़्यादा दुरुस्त है इसलिए कि ये और बाकी जगहों से भी मिलती है। अल्लाह के नबी ने 70 लोग भेज दिए, और मंजर बिन आमर को जो बनु साइदा से ताल्लुक़ रखते थे और मौत के लिए आज़ाद करदा के लक़ब से मारूफ थे, मोतकुलिल मौत, मोतक अतीक अतक से है आज़ाद करवाने वाला, जिसको आज़ाद किया हो मौत के लिए, इनको अमीर बनाया। ये लोग बेहतरीन कारी भी थे, लीडर थे और चुने हुए सहाबा में से थे। दिन में लकड़ियाँ काट कर इसके इवस अहले सुफा के लिए गल्ला खरीदते और कुरान पढ़ते पढ़ाते, रात में अल्लाह ताला के सामने इबादत के लिए खड़े हो जाते, कहीं दुआएं मांगते कहीं नमाज पढ़ते। चलते चलाते मऊना के कुएँ पर पहुँचे। ये कुआ बनु आमिर और हर्रा बिन सुलैम के दरमियान एक ज़मीन पर था। वहाँ पड़ाव डालने के बाद इन सहाबा ने उम्मे सुलैम के भाई हराम बिन मिलहान को रसूलुल्लाह का ख़त देकर दुश्मन खुदा आमिर बिन तुफैल के पास रवाना किया, लेकिन इसने ख़त को देखा तक नहीं। और एक शख्स को इशारा किया कि जिसने हज़रत हराम को पीछे से ज़ोर का नेज़ा मारा कि वो नेज़ा आर पार हो गया। खून देकर हज़रत हराम ने फरमाया, अल्लाह अकबर, रब काबा की कसम मैं कामयाब हो गया, फुस्त बि रब्बिल काबा, मैं कामयाब हो गया रब्बे काबा की कसम। क्या कामयाबी थी कि अल्लाह के रास्ते में कटे और जन्नतों में अपने ठिकाने बना लिए। इसके फौरन बाद आमिर ने बाकी सहाबक पर हमला करने के लिए अपने कबीले बनी आमिर को आवाज़ दी, मगर उन्होंने अबू बरा की पनाह के पेश नज़र इसकी बात ना मानी। इधर से मायूस होकर इस शख्स ने बनू सलेम को आवाज़ दी, और तीन कबीले असिया, राल और ज़िकवान, इन्होंने लब्बैक कहा और झट आकर इन साहबा को घेरा। साहबा ने भी लड़ाई की मगर सब के सब शहीद हो गए। कोई वो तलवारें थोड़ी लेके गए थे, वो तो पढ़ाने गए थे। आप सोचिए ज़रा, आज हम दीन के नाम पे कहीं भेजे जाएं, आएं जाएं और धोखे से ये मामला हो जाए तो शायद हमारी नस्लें भी दीन का काम करना छोड़ दें। वसीयत कर जाएँ लोग कि कभी दीन की बात ना करना, बड़े उसमें ख़तरे होते हैं। लेकिन इनको ये तकलीफ़ें भी अल्लाह के रास्ते से नहीं हटाती थी। अल्लाह अकबर। हज़रत काब बिन ज़ैद ज़िंदा बचे اور ان کو شہداء کے درمیان سے زخمی حالت میں اٹھایا گیا اور وہ پھر جنگ خندق تک زندہ رہے. اس کے علاوہ دو صحابہ عمر بن امیہ دمری اور منذر بن عقبہ بن عامر یہ اونٹ چراتے تھے. انہوں نے جائے واردات پر چڑیوں کو منڈلاتے دیکھا تو سیدھے وہاں پہنچے تو منذر تو اپنے ساتھیوں کے ساتھ مل کر مشرکین سے لڑتے ہوئے شہید ہو گئے اور عمر بن امیہ زمری کو قید کیا گیا. لیکن جب بتایا گیا کہ ان کا تعلق قبیلہ مضر سے تو عامر نے ان کی پیشانی کے بال کٹوا کر اپنی ماں کی طرف سے جن پر ایک گردن آزاد کرنے کی نظر تھی آزاد کر دیا, یعنی اپنے قبیلے اور برادری کا ان کو پاس تھا. حضرت عمر بن امیہ اس دردناک المیے کی خبر لے کر مدینہ پہنچے. ان 70 قاری اور فاضل اور عالم صحابہ کی شہادت نے ایک بار پھر غزوہ احد کی یاد زندہ کر دی. ایک اور زخم تھا جو زخم پہ لگا, لیکن یہ اس لحاظ سے بہت زیادہ شدید تھا کہ شہداء بدر تو ایک کھلی ہوئی اور آمنے سامنے لڑی ہوئی جنگ میں مارے گئے تھے, مگر یہ بیچارے تو ایک غداری کا شکار ہوئے, اور یہ تو سونا تھے, علم کے ہیرے موتی تھے. اللہ اکبر. عمر بن امیہ دمری واپسی میں وادی قنات کے سرے پر واقع قرقرہ کے مقام پر پہنچے تو ایک درخت کے سائے میں اترے. وہیں بنو قلاب کے دو آدمی بھی آ کر اتر رہے تھے. جب وہ دونوں بے خبر سو گئے تو حضرت عمر بن امیہ نے ان دونوں کا کام ختم کیا. ان کا خیال تھا کہ اپنے ساتھیوں کا بدلہ لے رہے ہیں, حالانکہ ان دونوں کے پاس رسول اللہ کی طرف سے عہد تھا, لیکن حضرت عمر نہیں جانتے تھے. جب مدینہ آ کر انہوں نے اللہ کے نبی کو اپنی اس کارروائی کی خبر دی تو آپ نے فرمایا, تم نے ایسے دو آدمیوں کو قتل کیا جن کی دیت مجھے لازمت ادا کرنی ہے. اس کے بعد آپ مسلمان اور ان کے خلفاء یہود سے دیت جمع کرنے میں مشغول ہوئے, اور غزوہ بنو نذیر کا سبب یہی واقعہ ہوا تھا, ایک مس انڈرسٹینڈنگ تھی. چند دن گزرے تھے معونہ اور اجی کے ان واقعات کو. اللہ کے نبی دکھی تھے, غمزدہ تھے کہ جن قوموں اور قبیلوں نے ان صحابہ کرام کے ساتھ غدر اور قتل کا یہ سلوک کیا آپ نے ان پر ایک مہینے تک بد دعا فرمائی. صحیح بخاری میں حضرت انس سے روایت ہے کہ جن لوگوں نے آپ کے صحابہ کو بیرے معونہ پر شہید کیا آپ نے ان کے لیے 30 دن تک بد دعا کی. آپ نماز فجر میں رال ذکوان لحیان اور اسیہ پر بد دعا کرتے اور فرماتے کہ اسیہ نے اللہ اور اس کے رسول کی معصیت کی. اللہ تعالیٰ نے اس بارے میں اپنے نبی پر وحی نازل کی جو بعد میں منسوخ ہوئی, اور وہ وحی یہ تھی کہ ہماری قوم کو یہ بتلا دو کہ ہم اپنے رب سے ملے تو وہ ہم سے راضی اور ہم اس سے راضی. اس کے بعد رسول اللہ نے اپنا یہ قنوت ترک فرما دیا. یہ صحیح بخاری کی روایت ہے, یعنی ان کی روحوں کے ذریعے اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو تسلی دی کہ ٹھیک ہے آپ کو تو دکھ ہے ان کے جانے کا, لیکن وہ وہاں بڑے پیارے حال میں. اور حقیقت ہے کہ مرنے والے پہ صبر آ جاتا ہے جب کوئی اس کے بارے میں اچھا خواب دیکھ لیا جائے, ٹھارس مل جائے کہ وہ انشاءاللہ یہاں سے اچھی جگہ پہ ہوگا. یہ تو تھے چھوٹے چھوٹے واقعات جو احد کے بعد ہوئے جو بہت بڑے واقعات کی دلیل بنے. انہی میں سے ایک واقعہ غزوہ بنو نذیر کے نام پہ معروف ہے. مسلمان یہود یہ دو مختلف نام ہیں, کام ایک ہی تھا. اگر یہود دل میں غصہ نہ رکھتے تو اسلام کی عزت ان کی تھی اور اسلام کی فتح ان کی تھی, لیکن یہود اسلام اور مسلمانوں سے جلتے بھنتے تھے. یاد رکھیے وہ حاضر نہیں تھے, میدان میں آ کے لڑنے والے نہیں تھے. بزدل لوگ پھر سازشیں کرتے ہیں اور پیچھے سے لیگ پولنگ کرتے ہیں, چھپ کے کام کرتے ہیں, جنگ کی بجائے کینے اور عداوت کا مظاہرہ کرتے تھے. مسلمانوں کے عہد و پیمان کے باوجود اذیتیں دینے کے لیے ہیلے بہانے کرتے رہتے. بنو قینقاع کی جلا وطنی اور کعب بن اشرف کے قتل کا واقعہ پیچھے پڑ چکے ہیں. اس کے بعد ان کے حوصلے ٹوٹ گئے, خوف زدہ ہو کر خاموشی اور سکون اختیار کیا, لیکن غزوہ احد کے بعد ان کی جرت پھر پلٹی کیونکہ ان کو لگا نہیں اب پھر مسلمان کمزور ہو گئے. اب کھلم کھلا دعوت اور بدعہدی پر آئے, مدینہ کے منافقین اور مکہ کے مشرقین سے ساز باز کی, یعنی پیٹھ پیچھے سے وار کرنے والی بات تھی جس کے نتیجے میں یہ سارے کام کرا رہے تھے. اس کے بعد انہوں نے کچھ ایسے حالات کر دیے نبی صلی اللہ علیہ وسلم کے معاملے میں کہ جس سے ایک بہت بڑی جنگ ہوئی. مسلمانوں کے خلاف مشرکین کی حمایت میں انہوں نے کام کیا. اللہ کے نبی یہ سب کچھ دیکھ رہے تھے لیکن صبر کیا. رجی اور معونہ کے حادثات کے بعد یہود کی جرت اور بڑھ گئی. उन्होंने कहा चलो एक ही बार काम ख़त्म करते हैं और अल्लाह के नबी को कत्ल कर देते हैं। फिर क्या किया, अल्लाह के नबी को दावत दी। आप अपने चंद साथियों के साथ यहूद के पास गए और उनसे बनु कलाब के उन दो मकतूलीन की दियत में मदद के लिए बातचीत की जो उमर बिन उमैया दमरी से गलती से कत्ल हो गए थे। और चूंकि मिसाक के मदीना में ये बात हो चुकी थी कि मिलजुल के ऐसे मामलों को देखा जाएगा तो ये मदद इन पर वाजिब थी, लेकिन कहने लगे अबुल कासिम हम ऐसा कर ही करेंगे, आप यहाँ तशरीफ़ रखें, हम आपकी ज़रूरत पूरी करते हैं। आप इनके घर की दीवार से टेक लगा के बैठे, इनके वादे की तकमील का इंतज़ार किया। आपके साथ अबू बकर, उमर, अली और साहबा की एक जमात भी थी। यहूद जो थे तन्हाई में बैठे बात की, शैतान सवार हुआ और बदबख्ती इनकी तकदीर का लिखा बन गई। शैतान ने इनके अमल खूबसूरत करके दिखाए। कहने लगे क्यों ना आज इनको कत्ल कर दिया जाए, हमारे घर आए हैं। कहा कौन करे क्या करे। कहा इस चक्की को ऊपर ले जाओ और इनके सर पर मारो और गिरा के कुचल दो। उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम के कत्ल की कोशिश करके अपने लिए बहुत ही गलत फ़ैसला किया। अमर बिन हजाश ने कहा कि मैं आप पर फेंकूँगा, तो इनमें से एक शख्स थे सलाम बिन मुशकम, कहने लगे ऐसा ना करो, खुदा की कसम इन्हें तुम्हारे इरादे की खबर होगी। यहाँ से नोट कीजिए कि उनके दिल को यकीन था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सच्चे नबी हैं, लेकिन उन्होंने एक ना सुनी और अपना काम करना चाहा। अल्लाह ताला ने नबी सल्लम की तरफ वही भेजी, जिब्राइल अलैहिस्सलाम आए, यहूद के इरादे से बाखबर किया। आप तेज़ी से उठे और मदीने के लिए चल पड़े। सहाबा कराम भी आपसे आ मिले और कहने लगे आप उठा और हम समझ ना सके। फिर आपने बताया कि यहूद का इरादा क्या था। मदीना वापस आकर आपने मोहम्मद बिन मुसलमा को बनी नज़ीर के पास भेजा और नोटिस दिया कि मदीना से निकल जाओ। ये बताइए कि ये नोटिस दिया जाना चाहिए था, ज़्यादती तो नहीं है। कोई बात नहीं, फिर क्या था, कत्ल ही हो जाता। आज मुसलमान ऐसे कॉम्प्रोमाइजिंग होते हैं, हुआ तो नहीं ना, फिर क्या हुआ, जिसने कोशिश की वो कल कर भी लेगा। हम बाज़ दफ़ा इन पूरे हालात को जाने बगैर जब ऐसे वाक़यात सुनते हैं और गैरों की ज़ुबान से सुनते हैं तो बाज़ दफ़ा नबी सल्लल्लाहु अलैहि वसल्लम ही के बारे में बदगुमान भी होने लगते हैं। अल्लाह के नबी ने नोटिस दे दिया, कहा अब तुम यहाँ नहीं रह सकते, 10 दिन की मोहलत है। आज जब दुश्मन आता है तो क्या मोहलत देता है, वो तो ये रात को आते हैं और ईंट से ईंट बजा जाते हैं। कहा निकल जाओ, इसके बाद अगर कोई तुम में से यहाँ दिखा तो उसकी गर्दन मारी जाएगी। अब यहूद के पास जिलावतनी के सिवा और कुछ नहीं था। यहाँ से देखिए कि थोड़े से मुसलमान भी हों, डिसिप्लिन हों और कमिटमेंट को निभाने वाले हों, तो उस दौर के हों या आज के लोग हों, वो उनके सामने ठहर नहीं सकते। ना चाहते हुए भी उनको जाना पड़ा, तैयारियां करते रहे। लेकिन अब्दुल्ला बिन उबई रासुल मुनाफिकीन जिसको आप कह ले, उसने कहा फिक्र नहीं करो, मैं बात करता हूँ, बैठे रहो भी, मेरे पास 2000 लोग हैं जो बहुत ज़्यादा जंग व जदल के आदी हैं, तुम्हारे साथ तुम्हारे किले में दाखिल होकर तुम्हारी हिफाजत में जान दे देंगे, और अगर तुम्हें निकाला गया तो हम भी तुम्हारे साथ निकल जाएंगे। जिसको आप कहे कि उनको इतने सब्ज बाग दिखाए कि उनकी भी नीयत बदल गई। फिर कहने लगे देखो बनु कुरैज़ा और बनु गतफान भी तो तुम्हारे दोस्त हैं, क्या वो मदद नहीं करेंगे। इससे यहूद फिर खड़े हो गए, कहने लगे जी जिला वतन नहीं होना, टक्कर लेंगे। इनके सरदार थे खुई बिन अख्तब, उनको तवक्को क्या थी कि अब्दुल्ला बिन उबई ने जो कुछ कहा है वो करेगा, इसलिए इसने अल्लाह के नबी को जवाब दिया जी हम नहीं निकलने वाले अपने घर से, आपको जो करना है कर लीजिए। अब ज़रा सोचिए ज़रा मुसलमानों के हालात क्या होंगे, अभी तो रजी का वाक़या भी ताज़ा था, तारीख़ के नाजुक और पेचीदा तरीन मोड़ से गुजर रहे थे मुसलमान। ऐसे मौके पर दुश्मनों से टकराव कोई मुनासिब नहीं था, बहुत ख़तरनाक फ़ैसला हो सकता है। आप देख रहे थे कि सारा अरब मुसलमानों के ख़िलाफ़ है, मुसलमानों के दो तबलीगी वफूद जो हैं उनको बेदर्दी से कत्ल किया जा चुका है, और बनु नज़ीर के यहूद इतने ताकतवर थे कि इनका हथियार टालना आसान नहीं था। इनसे जंग मोल लेने में बहुत सारे खदशात थे, मगर अगर आप देखें तो बहर माउना के अलमिये से पहले और इसके बाद के हालात में जो भी चीज़ हुई थी वो ये थी कि मुसलमान कत्ल और बदहदी के बारे में बहुत ज़्यादा हसास हो गए थे, उनके दिलों में ऐसे काम करने वालों के ख़िलाफ़ जज्बा बहुत बढ़ता गया कि हम इंतकाम लेंगे। इसलिए उन्होंने कहा कि चूँकि बनु नज़ीर ने अल्लाह के नबी के कत्ल का इरादा किया है तो हम तो उनसे लड़ेंगे। बेखतर कूद बड़ा आतिश नमरूद में इश्क, वहाँ आतिश नमरूद थी, यहाँ दुश्मनों से लड़ना था। कहा जो होगा देखेंगे फिर। अल्लाह के नबी को जब खुय बिन अख्तब का जवाब मिला, आपने और सहाबा कराम ने कहा अल्लाह अकबर और लड़ाई के लिए खड़े हुए। इब्ने उम्मे मक्तूम को मदीना का इंतज़ाम सौंपा और बनी नज़ीर की तरफ चल पड़े। हज़रत अली के हाथ में झंडा था और बनु नज़ीर के इलाके में पहुंचकर आपने उनका मुहासरा कर लिया। जो ही इन्होंने आपके आने की सुनी, मुकाबला करने की बजाय, सामने आने की बजाय अपने किलों और घड़ियों में छुप गए। किला अंदर से बंद कर लिया और दीवारों पर से तीर और पत्थर बरसाते रहे। खजूर के बागात की बाड़ बनी हुई थी उनके किलों के बाहर। अब ये उनके लिए एक किस्म की प्रोटेक्शन थी। अल्लाह ताला ने हुक्म दिया नबी सल्लल्लाहु अलैहि वसल्लम को कि इन दरख्तों को काट दीजिए। आपने दरख्तों को काट कर जला दिया। इसी के बारे में हज़रत हसन कहा करते थे, बनी लुई के सरदारों के लिए ये बात मामूली थी कि बुवैरा में आग के शोले बुलंद हों। बुवैरा बनो नज़ीर के नखलस्तान का नाम था। और इसी के बारे में अल्लाह ताला ने भी सूरत अल हशर में फरमाया, आयत नंबर 5 में, मा क़तातुम मिन लीनतिन औ तरकतुमूहा क़ाइमतन अला उसूलिहा फबिइज़्निल्लाहि वलियुख़्ज़ियल फ़ासिक़ीन। तुमने खजूर के जो दरख्त काटे या जिन्हें अपने पत्तनों पर खड़ा रहने दिया, वो सब अल्लाह ही के इज़्ज़न से था और ऐसा इसलिए किया गया ताकि अल्लाह इन फासिकों को रुसवा करे। बहरहाल मुहासरा किया गया। बनु कुरैज़ा ने उनकी कोई मदद ना की, अलग रहे। अब्दुल्ला बिन उबई सिर्फ मुसलमानों के साथ ही खाइन नहीं था, इसने उनसे भी खयानत की। इसी तरह उनके दोस्त कबीले के लोग बनु गतफान से भी ना आए, कोई मदद ना मिली। इस पर अल्लाह ताला ने उनकी मिसाल इसी सूरत में दी, सूरत हशर आयत 16 में, कमसल शैतान इस क़ाल लिल इंसान निकफुर फलम्मा कफर क़ाल इन्नी बरी उम्मिन का। जैसे शैतान इंसान से कहता है कुफर करो, और जब वो कुफर कर बैठता है तो शैतान कहता है कि मैं तुमसे बरी हूँ। यही है ना दुश्मन, किसी वक्त में भी साथ नहीं होता और क़यामत के दिन भी यही कुछ करेगा। बहरहाल कुछ ज़्यादा दिन मुहाजरे में नहीं गुजरे थे, तकरीबन 6 रात, बास कहते हैं 15 रातों तक मुसलमान उधर रहे। अल्लाह ने उनके दिलों में रोब डाला, इनके हौसले टूटे और हथियार डालने पर तैयार हो गए। कहने लगे, जी हम मदीना से निकलने को तैयार हैं। आपने कहा, अच्छा जाओ निकल जाओ, यहाँ भी पकड़ सकते थे ना, नहीं आओ अब तुम्हें मारते हैं। अगर मुसलमान खून के प्यासे होते और इस तरह के काम करके खुश होते तो आप कहते, नहीं हम तो मारेंगे तुमको। नहीं, आपने कहा ना सिर्फ ये कि निकलो, बल्कि असलहे के सिवा बाकी जितना साजो सामान ऊँटों पर ले जा सकते हो वो सब ले जाओ और अपने बच्चों को भी ले जाओ। बनु नज़ीर ने हथियार डाले, अपने हाथों अपने मकानात उजाड़े, दरवाजे खिड़कियां तक भी ले जाना चाहा, छत की कड़ियां और दीवारों की खूंटियां तक ले ली, औरतों बच्चों को सवार किया और 600 ऊँटों पर सामान लाद कर चल पड़े। बहुत सारे यहूद जो उनके सरदार थे, खुई बिन अख्तब, सलाम बिन अबिल हुकैक, ये खैबर की तरफ चले गए। कुछ लोग मुल्क शाम गए। दो लोग थे, यामीन बिन अमर और अबू सईद बिन वहाब, ये मुसलमान हो गए, इसलिए इनके माल को मुसलमानों ने बिल्कुल नहीं छेड़ा। नबी सल्लम ने शर्त के मुताबिक बनु नज़ीर के हथियार, ज़मीन, घर और बागात अपने कब्ज़े में ले लिए। हथियार में 5 जिरहें, 50 खोत और 340 तलवारें थीं। बनु नज़ीर के ये बागात, ज़मीन और मकान खालिस अल्लाह के नबी का हक था। आपको इख्तियार था कि आप इसको अपने लिए रखें या जिसको चाहें दें। चुनांचे आपने माले गनीमत की तरह इन मालों में से खुमस का 1/5 हिस्सा नहीं निकाला, क्योंकि इसे अल्लाह ताला ने आपको फ़ै के तौर पे दिया था। और फ़ै कहते हैं वो माल जो बग़ैर लड़ाई के हासिल हो। मुसलमानों को इसमें घोड़े नहीं दौड़ाने पड़े, ऊँट नहीं दौड़ाए, तलवारें नहीं चली। लिहाजा आपने अपने इस इख्तियार के तहत इस पूरे माल को सिर्फ महाजरीन अव्वल पर तकसीम किया, जिन्होंने शुरू में हिजरत की थी। दो अंसारी सहाबा थे, अबू दुजाना और सहल बिन हुनैफ, इनकी गुरबत के सबब इनको भी कुछ दिया गया। इसके अलावा आपने एक छोटा सा टुकड़ा अपने लिए महफूज रखा, जिसमें से आप अपनी अजवाज मुतहरात का साल भर का खर्चा निकालते, जो कुछ बच जाता उसे जिहाद की तैयारी के लिए हथियार और घोड़ों की फराहमी में सर्व कर देते। ये गजवा रबी अव्वल में सन 4 हिजरी में हुआ, अगस्त 625 था ईस्वी साल के हिसाब से। सूरत हशर इस वाक्य के बारे में अल्लाह ताला ने यहूद के निकलने का मंज़र इस तरह पेश किया कि जैसे कि वाकई कोई हर आखिरी चीज़ ले जाना चाहे। इसमें अल्लाह ताला ने मुहाजिरीन और अंसार की तारीफ़ भी की और ये तक बताया कि अगर जंग की ज़रूरत हो तो फिर दरख्त भी काटे जा सकते हैं, आग भी लगाई जा सकती है। ऐसा करना फसाद फिल अर्ज़ में नहीं आएगा, क्योंकि इंसानों को बचाना दरख्तों को बचाने से ज़्यादा बड़ा है। फिर इसी तरह इस सूरत के आखिर में अल्लाह ताला ने या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वल तंज़ुर नफ्सुम मा क़द्दमत लिग़द वाली बहुत ही प्यारी आयात है। आखिरी आयत को रात को पढ़ने की भी मिलती है ताकीद, फजर और मगरिब के बाद भी आप पढ़ते थे। تو اس سے بتا دیا کہ عقیدہ آخرت مضبوط ہوتا ہے تو پھر اس طرح کے تمام معاملات انسان دل کی خوشی سے مانتا ہے. حضرت ابن عباس سورت حشر کے بارے میں کہا کرتے تھے کہ یہ سورت بنی نذیر بھی ہے, کیونکہ اس میں غزوہ بنو نذیر کا پورا قصہ آ جاتا ہے. تو آپ ذرا ان حالات پہ غور کر کے دیکھ لیجئے, آپ کو اسلام کا مزاج بہت اچھی طرح سمجھ آئے گا. اور مسلمان جب اپنی اصل شکل میں ہوتے ہیں تو دشمن اس سے ڈرتا ہے, جب مسلمان نقلی ہو جاتے ہیں تو وہ دشمن سے ڈرتے ہیں. چھوٹی سی مثال دوں گی آپ کو اس کی, اور وہ کیا کہ ایک شیر ہے جو جنگل میں ہے, اصلی شیر ہے, لوگ اس کا نام سن کے بھی ڈرنے لگتے ہیں, خوف کھاتے ہیں. لیکن ایک شیر ہے جو سرکس کا ہے, لوگ اس کو خود دیکھنے کے لیے پیسے خرچ کرتے ہیں, ٹکٹ لیتے ہیں. فرق کس بات کا ہے؟ فرق ہے اصلی اور نقلی کا. بالکل اسی طرح جب مسلمان اصلی مسلمان ہوتا ہے تو وہ جنگل کے شیر کی طرح غراتا ہے اور لوگ کانپتے ہیں, اور جب مسلمان نقلی شیر بن کے دوسروں کے اشاروں پہ ناچتا ہے, ان کی پالیسیز وہاں بنے, وہ ان کے رولز کو فالو کرے, تو پھر اللہ تعالیٰ ایسے مسلمانوں کو فروغ کو دل سے نکال دیتا ہے. اور ان تمام اوپر نیچے کی جنگوں میں جہاں صحابہ کرام آصحاب شکن جنگ لڑ رہے تھے, وہاں دوسری طرف تو دیکھیے تو مسلمانوں کا روپ بھی تو جا رہا تھا. مجھے ایسے لگتا ہے, ایک صرف تقابل کے لیے, کوئی ضروری نہیں کہ صحیح بات بھی ہو, لیکن صرف ہم بات سمجھ سکتے ہیں, کہ آپ دیکھیے کہ اس دور کی جنگیں تھیں نا, اب جنگ آج ہمارے سامنے نہیں ہے, نہ ہم کچھ کر سکتے ہیں, ہمارے حالات ہمارے اس طرح کے قابو میں نہیں ہیں. لیکن اگر اب ہم آپ کوئی نیکی کا کام کرتے ہیں, مثال ہے کوئی مسجد ہے, اب وہاں آج کوئی ایک ایکٹیویٹی ہو رہی ہے, کل دوسری ہوگی, تیسرے دن تیسری, تو کیا ریپیٹیشن بنے گی؟ سب روب کھائیں گے, ماشاء اللہ بہت کام ہو رہا ہے, ایک کورس ہے, کوئی دوسرا کورس ہے, ایک کلاس صبح شام کی, بچوں کی, بڑوں کی, تو ایک روپ تاری ہوتا ہے نا سوسائٹی پہ. بالکل مسلمان کام کرے, چاہے تبلیغ کا کام کرے, چاہے جہاد کا کام کرے, اصل بات یہ ہے کہ مسلمان کو اس بات کا یقین ہونا چاہیے کہ میں اللہ کے سوا کسی سے نہیں ڈرتا. لیکن جب مسلمان بے عمل ہوں, سست ہو جائیں, کھانے پینے ٹیسٹ کے پیچھے لگ جائیں, صرف ان کی زندگی کا مقصد اچھے کپڑے پہننا, اچھے کھانے کھانا ہو, تو پھر ان حالات میں دشمن سے ٹکر نہیں لینی چاہیے, اور لی بھی نہیں جاتی, ضرورت ہی نہیں ہوتی, کیونکہ اس کے لیے بھی انسان کو اپنے قدموں پہ کھڑا ہونا پڑتا ہے, اور جو غیروں کی بھی ساکھیاں لگا کے چلتے ہیں پھر وہ یہ کام نہیں کر سکتے. ایسے لگتا ہے کہ ایک بار پھر آپریشن کلین اپ کی ضرورت ہے. ساری دنیا کا نقشہ ٹھیک ہو سکتا ہے, 3-4 سال لگیں, پوری دنیا ٹھیک ہو سکتی ہے. واپس اسلام کے اصولوں پہ دنیا کو لائیے, دوبارہ وہی گولڈ اینڈ سلور اسٹینڈرڈ چلیں گے, منی اس طرح ہوگی, سود ختم ہو جائے گا, ایک ایک انسان کو اس نہج پہ تربیت دی جائے جیسے اللہ کے نبی نے دی. آپ کہہ لیں کہ سیرت کے دور کو دہرا لیں, پہلے مکی دور والا تزکیہ ہو, ان کے عقائد پختہ ہوں, ان کا عقیدہ آخرت ٹھیک ہو, اللہ اور رسول کا اصل روپ تو دکھے, پھر اس کے بعد نمازیں, پھر اس کے بعد فرائض, پھر قربانیاں, اور اس کے بعد مسلمان, پھر سیسا پلائی ہوئی دیوار. پھر دیکھیے آج یہ تو کچھ بھی نہیں ہے, آج کے دشمن کی تو گیدڑ پھپکیاں ہیں صرف, بلبلوں کی جیسی باتیں ہیں, اندر خوف ہے. خود زلزلہ پروف اور بلٹ پروف گاڑیوں میں اور بلڈنگز میں بیٹھنے والے دوسروں کے اوپر صرف اگر ایک کلک کر کے بم گرا بھی دیتے ہیں تو یہ کون سی بہادری کی بات ہے, یہ تو کام ایک بچہ بھی کر سکتا ہے. اصل یہ کہ سینہ تان کے دشمن کے پاس جانا, اس کے سامنے کھڑا ہونا, یہ بہت بڑی بات ہوتی ہے, اور اسی کی اصل میں ضرورت ہوتی ہے. اس غزوے سے واقعی ہم بہت کچھ سیکھ رہے ہیں. اس کے بعد ایک اور غزوہ ہوا تھا جس کو غزوہ نجد کہتے ہیں. مسلمانوں کو بنی نذیر میں کسی قربانی کے بغیر شاندار کامیابی ہوئی, اس سے مسلمانوں کا نام بلند ہوا, آپ کا اقتدار مضبوط ہوا, اور منافق بددل ہو گئے. یہ تو ہے, ویسے جب آپ کام کرتے ہیں نا تو پھر جو آپ کے مخالف ہوتے ہیں نا وہ تھوڑے سے تو دب جاتے ہیں, کھل کر کچھ کرنے کی جرات نہیں ہو رہی تھی. اللہ کے نبی ان بدوؤں کی خبر لینے کے لیے فوکس ہوئے, جنہوں نے احد کے بعد ہی سے مسلمانوں کو سخت مشکلات میں ڈالا. بدوؤں کو سمجھ لیجئے, ان پڑھ لوگ تھے, لٹیرے تھے, راہزن تھے, چوریاں ڈاکے ان کا کام تھا, نہ دین کے نہ دنیا کے. اگر ان کی تربیت نہ کی جاتی, یا ان کو اسلام نہ دیا جاتا, اور یا پھر ان کا کام تمام نہ کیا جاتا, تو مدینہ ہر وقت ایسی تھا جیسے سانپوں کی بلیں ہوں اور اندر کوئی ایک موجود ہو. اللہ کے نبی ایک ایسے لیڈر تھے کہ ہر طرف نظر رکھتے تھے. آپ نے سوچا کہ اب ان کی خبر لینی چاہیے, کیونکہ یہ مسلمانوں کو ہر وقت دھمکیاں دیتے رہتے تھے, اور مسلمانوں کی طرف سے جن कुर्रा हजरत को मारा गया उसमें इन लोगों का हाथ था। अब जरूरत इतनी हुई कि ये कहने लगे कि हम मदीने पे हमला करेंगे। दूसरा एक और इनको ख़तरा भी था इस्लाम से ना, और वो क्या कि इस्लाम जो तालीमात दे रहा है उसमें ना तो चोरी है, ना लुटेरापन है, ना किसी का हक मार सकते हैं। नतीजा ये कि हमारा तो कारोबार ख़राब होगा। बिल्कुल आज भी यही माफिया है जो इस्लाम को नाफिस नहीं होने देता। दुख की बात है कि इस माफिया में सबसे पहले हमारे बड़े नाम आ जाते हैं, कुछ कुछ बड़े बड़े किरदार ऐसे हैं कि उनको पता है आज इस्लाम लगा तो आधे बड़े हुक्मरान और आधे लीडर्स और आधे बड़े बड़े दौलतमंद जो लोग हैं उनके अपने हाथ कटे होंगे। फिर वो कहते चुप कर जाओ, अभी नहीं, ज़रा मैं कमा लूँ, ज़रा मैं मुल्क से चला जाऊँ, फिर इस्लाम को नाफिस करना। और फिर करते करते उससे भी आगे दूसरा नाम आ जाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ग़ज़वे बनू नज़ीर से फारिग हुए, आपने इनको भी ज़रा अदब सिखाना चाहा कि चलो भाई चलते हैं। अभी कोशिश कर रहे थे कि आपको इत्तला मिली कि बनू गतफान के दो कबीले, बनू महारिब और बनू सालबा, लड़ाई के लिए बदुओं और अराबियों की नफरी जमा कर रहे हैं, यानी लोगों को जमा कर रहे हैं। आपने इस ख़बर को सुन के डरने की बजाय खुद हमला करने की सोची, नजद पर इलगार का फैसला किया और सहराए नजद में दूर तक गए उनका पीछा करते हुए। मकसद क्या था? कैसे बदुओं को ज़रा खूब मज़ा चखाया जाए, इनके दिलों पर इस्लाम की धाक बिठाई जाए और वो कभी मुसलमानों पर इस किस्म के हमले करने की जुरत ना कर सकें। इधर ये सरकश बद्दू जो लूट मार की तैयारियां कर रहे थे, मुसलमानों के इस अचानक हमले की खबर सुनी खौफजदा हो गए। देखिए, दूर से रह कर बातें करना, दावत देना और इस तरह के काम कहना ये बहुत आसान होता है, लेकिन असल मुश्किल कब पड़ती है? जब मैदान में आके लड़ता है। दूर से तो हर एक जंग की धमकियां दे देता है, लेकिन कितने हैं जो जंग के लिए फिर खुद भी आते हैं और दूसरों को भी बुलाते हैं। वो कहते हैं ना कि जो गरजते हैं वो बरसते नहीं। बिल्कुल यही कैफियत थी, इसलिए ऐसे लोग इन चीज़ों पे नहीं थे। ज़रा चंद सेकंड के लिए सोचिए तो सही कि कैसे ये लोग अपने आप को मुश्किलों में डाल कर भी चलते थे, और इनको पता था कि हम इन सारे कामों के बाद अपनी जान भी दे देंगे तो कोई बात नहीं, अल्लाह तो हमसे राज़ी होगा। बहरहाल वो भागे, पहाड़ों की चोटियों में जा घुसे। मुसलमानों ने ऐसे लुटेरे कबाइल पर अपना रोब और दबदबा कायम करने के बाद अमन और अमान के साथ मदीने की राह ली। और बस कहते हैं कि ये रबीउल आखिर या जमादिल उला में 4 हिजरी में नजद के अंदर वाकया पेश आया। इसी गजवे को गजवा ज़ातुर रिका भी कहते हैं कुछ लोग। बहरहाल इससे कोई हमें ज़्यादा फ़र्क नहीं पड़ता कि ये एक ही था या दूसरा था। अबू सुफियान ने जो ललकारा था कि हम अगले साल बदर में आएंगे और फिर यही काम करेंगे, अब वो वक्त भी करीब था क्योंकि तकरीबन 1 साल हो गया था और मुसलमान ऐसी चीज़ों को बर्दाश्त कर रहे थे, तो जंगी नुक्ता नज़र से ये बात मुनासिब नहीं थी कि बदुओं और अराब को इनकी सरकशी और बगावत पर कायम छोड़कर बदर जैसी ज़ोरदार जंग में जाने के लिए मदीना खाली किया जाए। बल्कि ज़रूरी यह था कि मैदान बदर में जिस हौलनाक जंग की तवक्को थी, इसके लिए निकलने से पहले इन बदुओं के ऊपर ऐसा रोब तारी किया जाए कि ये मुसलमानों की तरफ ना देखें। लेकिन असल बात यह कि नबी सल्लल्लाहु अलैहि वसल्लम की ये स्ट्रेटजीज थी जिसके अंदर आपने ये सब कुछ किया। इसी तरह ये वो मौका था गज़वे ज़ातुर रिका का जिसमें हज़रत अबू हुरैरा और अबू मूसा अल-अशअरी मौजूद थे। अबू हुरैरा गज़वे खैबर से सिर्फ चंद दिन पहले इस्लाम लाए थे। फिर उसके बाद ये कुछ एक किस्म की आप कह लें कि तारीखी बहस है कि वो जंग पहले हुई थी या ये हुई थी, लेकिन सारी बातों का खुलासा है कि हमारे नबी की ज़िंदगी हकीकत में चैलेंजेस से भरी हुई थी और इस तरह से मुसलमान अपने आप को उस जगह महफूज कर रहे थे। नतीजा ये निकला कि थोड़े से अरसे में मुसलमानों का धाक बैठा, सिवाय ओहद की जंग के मुसलमानों को किसी और जंग के अंदर इस तरह का नुकसान नहीं हुआ जो कि वहाँ हुआ। तो यहाँ से एक दो बातें और भी पता चलती हैं कि खुफता या शिकस्त जो है उसका मामला किसी के सही या गलत होने पे नहीं होता। अल्लाह के नबियों को फतह भी होती है और शिकस्त भी होती है। अल्लाह ताला से दुआ करते हुए कि अल्लाह तू हमें हकीकत में इन सारी चीज़ों को सुनकर दीन का सही मिजाज समझने की तौफीक दे, नबी सल्लल्लाहु अलैहि वसल्लम से अमली रहनुमाई लेने वाला बना दे, और आज हम मुसलमानों को और जो हमारे लीडर्स हैं उनको भी वही तरीके इख्तियार करने की तौफीक अता फरमा जिनके ऊपर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अमल किया।